नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल माघ महिनाको 28 गते बुधबार, फागुन कृष्ण पक्ष नवमी तिथि, तदनुसार फेब्रुअरी 11 तारीक सन् 2026, नेपाल सम्बत 1146। सरकारले पौने 3 खर्ब घटायो बजेटको आकार शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर बनाएको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौं। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2082-83 बजेट भन्दा 2.75 खर्ब रूपियाँ कम खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ। सरकारले सम्पूर्ण ध्यान 21 फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित गर्दा बजेट खर्च विनियोजनको 85.96% मात्रै हुने अनुमान गरेको हो। हिजो अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा मार्फत चालू आर्थिक वर्षमा 16.88 अर्ब 32.67 करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो। 15 जेठमा सरकारले संघीय संसदमा चालू आर्थिक वर्षका लागि 19.64 अर्ब 11 करोड़ रूपियाँको बजेट पेश गरेको थियो। संशोधित अनुमान अनुसार चालू खर्चतर्फ 11.25 अर्ब 97 करोड़ 94 लाख खर्च हुनेछ। यस्तै पूँजीगत खर्च 2.43 अर्ब 30 करोड़ 34 लाख र वित्तीय व्यवस्थातर्फ 3.19 अर्ब 4 करोड़ 39 लाख रूपियाँ रहने सरकारको संशोधित अनुमान छ। शुरूको बजेटमा भने चालू खर्च 11.80 अर्ब 98 करोड़, पूँजीगत खर्च 4.07 अर्ब 88 करोड़ र वित्तीय व्यवस्थातर्फ 3.75 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। सरकारले पूँजीगत खर्चमा ध्यान दिन नसकेका कारण खर्च कटौती भएको अर्थमन्त्री रामेश्वर प्रसाद खनालले स्वीकार्नु भएको छ। अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुहुँदै वहाँले वर्तमान सरकारको पहिलो 2-3 महिना संक्रमणलाई संस्थागत गर्न, निर्वाचनको पूर्व तयारी गर्न, आम नागरिकमा सुरक्षाको अनुभूति सुधार गर्न तथा राजनैतिक दलहरूबीच संवाद र विश्वासको वातावरण बनाउन धेरै समय खर्च गर्नु परेकाले पूँजीगत खर्चमा ध्यान दिन नपाएको स्वीकार गर्नुभयो। वहाँले भन्नुभयो, मैले व्यक्तिगत रूपमा पनि र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले पनि आफ्नो मन्त्रालयको पूँजीगत खर्चमा पर्याप्त ध्यान दिन पाएनौ कि भन्ने लाग्छ। मैले त ध्यान दिनै पाइन, चाहेर पनि अन्य मन्त्रालयलाई बोलाएर कहाँ के कारणले अवरोध भयो भनेर सोध्न सकिन। सरकारले पौने 3 खर्ब घटायो बजेटको आकार, नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार छापेको छ। परराष्ट्र बाहेक सबै मन्त्रालयको बजेट खर्च 50% तल शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार बनाएको छ। चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने 50% समय सकिँदा परराष्ट्र बाहेक सबै मन्त्रालयको बजेट खर्च आधा भन्दा न्यून देखिएको छ। साउनदेखि पुससम्मको 6 महिनामा परराष्ट्र मन्त्रालयको मात्र खुद विनियोजन बजेटको 55.80% खर्च भएको छ। परराष्ट्र मन्त्रालयलाई छुट्याएको 9.3 अर्ब मध्ये 5.3 अर्ब रूपियाँ खर्च भएको छ। यसबाहेक बाँकी 22 मन्त्रालयको बजेट खर्च 47% पनि नाघेको छैन। परराष्ट्र मन्त्रालयको बजेट खर्च धेरै देखिए पनि अधिकांश मन्त्रालयको तुलनामा यसको बजेटको आकार न्यून छ। सबैभन्दा न्यून बजेट खर्च गर्ने मन्त्रालयमा शहरी विकास रहेको छ। परराष्ट्र बाहेक सबै मन्त्रालयको बजेट खर्च 50% तल कारोबारको अग्रपृष्ठको समाचार हो यो। भ्रष्टाचार नियन्त्रणमा नेपालको स्तर सुध्रेन शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीमा नेपालको स्तर सुधार हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनलको अध्ययनले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् 2025 सर्वेक्षण अनुसार भ्रष्टाचार अवधारणा सूचकांक सीपीआईमा नेपालले सयमा 34 अंक मात्र पाएको छ। अघिल्लो वर्षको प्रतिवेदनमा पनि नेपालको अंक 34 नै थियो। समान अंक भए पनि सन् 2024 सर्वेक्षणमा 180 मुलुक सहभागी भएकाले नेपाल 107 स्थानमा थियो। सन् 2025 भने 109 स्थान कायम भएको छ। 50 भन्दा कम अंक पाउने मुलुकलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले अति भ्रष्टाचार हुने देशको सूचीमा समेट्दै आएको छ। प्रतिवेदनको नेपाल सम्बन्धी विवरण हिजो सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राज्य संयन्त्र भ्रष्टाचार विरूद्ध प्रभावकारी बन्न नसक्दा नेपाल अति भ्रष्टाचार हुने देशको सूचीबाट बाहिर निस्कन असफल बनेको जनाएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपाल सन् 2021 117 स्थानमा थियो। सन् 2022 110 स्थान, सन् 2023 108 स्थान, सन् 2024 107 स्थान र सन् 2025 109 स्थानमा रहेको छ। अख्तियारद्वारा सन् 2077-78 13 मुद्दा दायर भएका छन्। त्यसै गरी विक्रम सम्वत 2078-79 131 मुद्दा दायर भए। त्यसै गरी 2079-80 162, 2080-81 201 र 2081-82 137 मुद्दा अख्तियारद्वारा दायर भएका छन्। भ्रष्टाचार नियन्त्रणमा नेपालको स्तर सुध्रेन, कान्तिपुरको अग्र पृष्ठको समाचार हो यो। भ्रष्टाचार विरूद्ध सशक्त भूमिका शीर्षकमा गोर्खापत्रले अग्र पृष्ठमा खबर बनाएको छ। मुलुकमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँगै यस क्षेत्रमा संलग्न संस्था तथा व्यक्तिहरूबाट सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता विज्ञहरूले औल्याउनु भएको छ। भ्रष्टाचार निवारण र सुशासन प्रवर्धन गर्न स्थापित आयोग 35 वर्षमा प्रवेशका सन्दर्भमा विज्ञहरूले त्यस्तो सुझाव दिनुभएको हो। पछिल्लो समय भ्रष्टाचारको जालो समाजको तल्लो तहसम्म फैलिँदै जाँदा त्यसलाई रोक्न आयोगको हालको भूमिकालाई अझै सशक्त बनाउनु पर्ने पनि उहाँहरूले बताउनु भएको छ। आम नागरिकले भ्रष्टाचारलाई अपराधजन्य क्रियाकलापका रूपमा बुझे पनि यसको निवारणमा प्रभावकारी काम नभएको आम गुनासो रहेको छ। पूर्व सचिव गोपीनाथ मैनालीले भ्रष्टाचार निवारण र सदाचारको विकासका लागि आयोगलाई अझ सबल बनाउनु पर्ने बताउनुभयो। मुलुक संघीयतामा गएपछि स्थानीय तहमा भ्रष्टाचार बढ़ेको बताउँदै वहाँले ग्रामीण भेगसम्म फैलिएको यस्तो जालो तोड्न आयोगलाई सक्षम बनाउनु पर्ने बताउनुभयो। भ्रष्टाचार विरूद्ध सशक्त भूमिका गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। आजदेखि चुनावी मैदानमा निर्वाचन प्रहरी शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार छापेको छ। निर्वाचन सुरक्षार्थ छनौट भएर 10 दिने तालिम पूरा गरेका 149,090 निर्वाचन प्रहरी आजदेखि फिल्डमा खटिँदैछन्। उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिनेछन्। नेपाल प्रहरीले 133,980 र सशस्त्रले 15,110 निर्वाचन प्रहरीलाई 18 माघमा नियुक्ति पत्र दिएको थियो। उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले तालिम पूरा भएका निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षार्थ खटाउन लागि बताउनुभयो। आजदेखि चुनावी मैदानमा निर्वाचन प्रहरी नयाँ पत्रिकाले समाचार छापेको छ। रेलमार्गबाट हुने ढुवानी ढिलाइले उद्योगी चिन्तित शीर्षकमा कारोबारको भित्री पृष्ठमा खबर छ। भारतीय रेलमार्गबाट हुने माल सामान ढुवानीमा भइरहेको ढिलाइप्रति उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन्। विगत 3 महिनादेखि भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट आयात गरिने औद्योगिक कच्चा पदार्थ तथा अन्य मालसामानहरू रेलमा लोड गर्न नै समय लाग्ने भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन्। लोड भएर हिँडिसकेका रेलहरू पनि पेच बाटोमै बिना कारण धेरै दिन रोकिने र रक्सौल वीरगंज नाका नजिकै आइपुग्दा समेत लामो समय रोकिने गरेको समस्या उद्योगीहरूले औंल्याएका छन्। यस प्रकारको ढुवानी अवरोधका कारण नेपाली उद्योगहरूले समयमै कच्चा पदार्थ पाउन सकेका छैनन्। रेलमार्गबाट हुने ढुवानी ढिलाइले उद्योगी चिन्तित। कारोबारको भित्री पृष्ठको समाचार हो यो। बजार पहुँचले सुन्तला किसानको आमदानी बढ़ाउँदै शीर्षकमा नागरिकले अर्थपृष्ठमा खबर छापेको छ। उदयपुरमा केही वर्ष यता सुन्तला उत्पादन बढ़दै गएको छ। चालू आर्थिक वर्ष जिल्लामा 632 हेक्टर क्षेत्रफल जमीनमा सुन्तला खेती गरिएको थियो, जसमध्ये 470 हेक्टर उत्पादन क्षेत्रबाट 3,995 मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसबाट करिब 28 करोड़ रूपियाँ बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। बजार पहुँचले सुन्तला किसानको आमदानी बढ़ाउँदै नागरिकको अर्थ पृष्ठको समाचार हो यो। मधेसमा तस्कर आतंक सशस्त्र प्रहरीमाथि निरन्तर आक्रमण शीर्षकमा नागरिकले नै भित्री पृष्ठमा खबर छापेको छ। चार वर्ष अघि भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीनजना सशस्त्र प्रहरी घाइते भए। साँझको समयमा दुधारा चाँदनी नगरपालिका 8 कञ्जभोज नजिकै नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा उनीहरू घाइते भएका थिए। यो घटना 2078 असोजको हो। त्यस्तै 2077 साउन 4 पनि नेपाल भारत सीमा क्षेत्रको अर्को नाका झापाको गौरीगंज गाउँपालिका 5 भारतीय तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गर्यो। नेपाल भारत सीमा क्षेत्रको 152 नम्बर पिल्लर पूर्व मल्हा टोली नजिकै भारतीय तस्कर समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा सशस्त्रका 2 जवान घाइते भएका थिए। भारतीय तस्करको टोली र सशस्त्र प्रहरी बीच 2077 जेठ 31 सर्लाहीको नारायणपुर नाकामा पनि झडप भएको थियो। यसै गरी 2077 जेठ 18 सर्लाहीको विष्णु गाउँपालिका 2 पकड़ी स्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको थियो। सशस्त्र प्रहरी बलले सोमबार वीरगंज स्थित एउटा गोदाममा छापा मार्ने क्रममा झडप भयो। सशस्त्र प्रहरीको टोलीले वीरगंज महानगरपालिका 10 आदर्श नगर स्थित एक गोदाममा छापा मार्ने क्रममा व्यापारी र सुरक्षाकर्मी बीच झडप भएको थियो, तर सशस्त्रसँग झडप हुँदा व्यापारीहरू थिएनन्, तस्करहरू मात्रै थिए। मधेसमा तस्कर आतंक सशस्त्र प्रहरीमाथि निरन्तर आक्रमण नागरिकको भित्री पृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश। सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक हरेक पल उपयोगी हरेक पल खास सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ। नेपाल टेलिकम राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कोइला खानी विस्फोटमा मृत्यु हुने नेपालीको संख्या 9 पुग्यो शीर्षक दिँदै नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार छापेको छ। भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्समा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा मृत्यु हुने नेपालीको संख्या 9 पुगेको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार घाइते 7 जनाको अस्पतालमा उपचार भइरहेको छ। कोइलाखानी विस्फोटमा मृत्यु हुने नेपालीको संख्या 9 पुग्यो नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। हात्तीको निशानामा सुक्लाफाटा आरक्ष पीड़ित शीर्षकमा नयाँ पत्रिकाले नै खबर बनाएको छ। न्यायिक पुनर्स्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्ष पीड़ित केही समय यता वन्यजन्तुको निशानामा परेका छन्। पीड़ितको पुनर्स्थापना नहुँदा जंगल छेउछाउमा झुपड़ी बनाएर बसेकाहरू हात्तीको निशानामा परेका हुन्। तत्कालीन सुक्लाफाटा आरक्ष हाल निकुञ्जबाट विस्थापित आरक्ष पीड़ित हिडुल र घरमै बसेका बेला हात्तीको आक्रमणबाट ज्यान गुमाउन बाध्य छन्। हात्तीको निशानामा सुक्लाफाटा आरक्ष पीड़ित नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। मुसहर बस्तीमा बल्ल नेताका अनुहार शीर्षकमा राजधानीले खबर बनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 नजिकै गर्दा अहिले विभिन्न राजनैतिक दलका नेताहरू जनताका घर दैलोमा पुग्न थालेका छन्। विगत तीन वर्षमा एक पटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका तीन खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पनि यतिखेर नेताहरू पुग्न थालेको सो बस्तीका अगुवा अमृत सदाले बताउनुभयो। मुसहर बस्तीमा बल्ल नेताका अनुहार राजधानीको अग्रपृष्ठको समाचार हो यो। मीडियामा महिलाको पहुँच 30 वर्षपछि पनि न्यून शीर्षकमा नागरिकले खबर बनाएको छ। अन्य क्षेत्रमा जस्तै मीडियामा महिलाको पहुँच सुनिश्चित हुनुपर्ने बेइजिङ घोषणा पत्रको 30 वर्ष बितिसक्दा पनि नेपालका मीडियामा महिलाको पहुँच न्यून रहेको पाइएको छ। यो प्रतिवेदन ग्लोबल मीडिया मनिटरिङ परियोजना जीएएमटीले तयार गरेको हो। ग्लोबल मीडिया मनिटरिङ परियोजना कि नेपाल संयोजक सरिता श्रेष्ठको संयोजकत्वमा उक्त अध्ययन भएको हो। ग्लोबल मीडिया मनिटरिङमा विश्वका 160 देश आबद्ध छन्। यी देश अन्तर्गत नेपालले हरेक 5-5 वर्षमा निगरानी प्रतिवेदन तयार गर्दै आएको छ। मीडियामा महिलाको पहुँच 30 वर्षपछि पनि न्यून शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। काठमाडौं बन्यो विश्वकै प्रदूषित मध्येको शहर शीर्षकमा नेपाल समाचार पत्रले खबर छापेको छ। वायु प्रदूषणमा विश्वको 8 स्थानमा रहेको नेपालको राजधानी काठमाडौंको एक स्थान बाहेक सबैको एयर क्वालिटी इण्डेक्स एक्यूआई अस्वस्थकर देखिएको छ। राजधानीको 18 स्थानमा वायु प्रदूषण मापन यन्त्रको सूचकांकमा टेकु बाहेक सबै अस्वस्थ देखिएको छ। काठमाडौं बन्यो विश्वकै प्रदूषित मध्येको शहर नेपाल समाचार पत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। पत्रपत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।